र श्रोता बिन तपाईँहरुलाई एसपीएस रेडियोमा नेपाली कार्यक्रम सिडनीमा तपाईँले हामीलाई 97.7 एफएम, मेलबर्नमा 93.1 एफएम, एडलेडमा 106.3 एफएम र डार्विनमा 100.9 एफएममा तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ प्रत्येक शनिबार आइतबार र यसबारे थप जानकारी तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुनेछ। र श्रोताबिन्द, अब एकचोटि गए जनवरी महिनाको सुरुवातदेखि अस्ट्रेलियामा भएका केही नीतिगत बदलावहरूबारे पनि चर्चा गर्नतर्फ लागु र आज चाहिँ अस्ट्रेलियाको अध्यागमन नीति, अस्ट्रेलियाई अध्ययन विभागद्वारा के कस्ता बदलावहरू गरिएका छन् त विभिन्न भिजा सम्बन्धी कानुनहरूमा जनवरी 1 तारिकदेखि यसबारे कुरा गर्नतर्फ लागु र यसको लागि अहिले हाम्रो साथमा शम्भु कडेलजी हुनुहुन्छ, सदाजा अध्यागमन एजेन्टको रूपमा पनि उहाँ काम गर्नुहुन्छ। शम्भुजी, सबभन्दा पहिला त स्वागत छ तपाईँलाई एसपिएसको नेपाली कार्यक्रममा।
धन्यवाद ऋजी,
अनि अब नयाँ वर्षको शुभकामना पनि दिइहालौँ है तपाईँलाई।
ल, हजुरलाई र हजुरको एसपिएस परिवारलाई पनि हाम्रो तर्फबाट।
अनि सबभन्दा पहिला अब एकचोटि यो जनवरी महिनाको सुरुवातका साथ भनौँ न, अब विभिन्न बदलावहरू भएका नै छन् होइन, अध्यागमन सम्बन्धी बदलावहरू छोटोमा भन्नुपर्दाखेरि मेन चेन्जेसहरू चाहिँ अहिले के हो यस वर्षको लागि चाहिँ भिजा चेन्जेसहरू?
अब यसलाई मेजर चेन्जेसहरू भएको छैन, मेजर चेन्जेसहरू त्यस्तो मेजर चेन्जेस केही पनि भएको छैन, तर केही कुराहरू यो जनवरी 1 होइन कि पहिले नै एनाउन्स भएका र 2016 जुलाई 1 लागू हुने कुराहरूको विषयमा चाहिँ म कुरा गर्न चाहन्छु। त्यसमा चाहिँ सबभन्दा पहिलो कुरा र हामी सबैलाई चासो हुने कुरा चाहिँ स्टुडेन्ट भिजा प्रोग्राम हो। त्यसमा चाहिँ ESSVF भन्छ, सिम्प्लिफाइड स्टुडेन्ट भिजा फ्रेमवर्क। यस अन्तर्गत चाहिँ अब 8 भिजा सब क्लासलाई घटाएर अब 2 भिजा सब क्लासमा ल्याउँदैछ। यसमा चाहिँ हामीहरू चाहिँ म चाहिँ के भन्छु भने एकदमै धेरै एक्साइटेड र एकदमै खुसी नहुन भन्छु नेपालीहरूलाई, कारण चाहिँ स्टिल यो हेर्दाखेरि चाहिँ एकदमै राम्रो सुनिए पनि यो चाहिँ रिस्क रेटिङ जुन एसेसमेन्ट लेभल 1, 2, and 3 स्टिल लागु हुन्छ र कन्ट्रीको प्रोफाइल अनुसार रिस्क रेटिङ अनुसार यिनीहरूले स्टिल स्क्रिनिङ गर्छ नै होइन। त्यही यसमा चाहिँ खालि त्यो सब क्लासलाई घटाएर 2 सब क्लासमा ल्याउँदाखेरि इमिग्रेसनलाई प्रोसेसिङ गर्ने हिसाबले चाहिँ अलिकति सजिलो हुन्छ।
भनेपछि त्यही अब देश अनुसार अब भिसा पाउन सजिलो गाह्रोमा निर्भर रहन्छ।
स्टिल रिस्क रेटिङ चाहिँ स्टिल हुन्छ, जस्तो अहिले चाहिँ स्ट्रिमलाइन भिजा प्रोसेसिङ भनिन्छ, स्ट्रिमलाइन भिजा प्रोसेसिङमा गइसके पछाडि युनिभर्सिटीले सिओई दिएपछि भिजा चान्सेस चाहिँ एकदमै हाई हुनुपर्छ भनेर भनेको हुन्छ भने अब त्यही एसबीपी अन्तर्गत युके, साउथ अफ्रिका र विभिन्न वेस्टर्न कन्ट्रीबाट एप्लाई गर्दा विदिन 1-2 भिजा लाग्छ भने हाम्रा देशका विद्यार्थीहरू महिनौ कुरिरहेका छन् अहिले पनि। र यो सिम्प्लिफाइड स्टुडेन्ट भिजा फ्रेमवर्क लागू भइसके पछाडि पनि त्यस्तो मेजर चेन्जेस हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। स्टिल रिस्क रेटिङ चाहिँ फरक पार्छ नै।
अब हजुर, अब रोजगारीको कुरा गर्दाखेरि पनि अब अस्ट्रेलियामा आगामी अब यो वर्ष र आउँदो समयहरूमा पनि नर्सहरूको लागि चाहिँ अब एकदमै माग रहने पनि बताइएको छ होइन, त्यो अब नर्सिङहरू गर्नको लागि चाहिँ कुनै भिजामा केही सजिलो हुने अथवा त्यस्तो केही विकासहरू भएका छन् कि छैनन् कि कस्तो छ त्यसमा चाहिँ?
अब यस्तो छ, यो चाहिँ अलरेडी एक्जिस्टिङ यो चेन्ज रुल होइन, जस्तो ब्याचलर नर्सिङ नेपालमा गरेर 3 एक्सपिरियन्स भइसकेहरूलाई चाहिँ 7H1 ल्यायो भने पहिलो उनीहरूले चाहिँ एउटा प्रोभिजनल स्किल एसेसमेन्टको लागि एप्लाई गर्ने, गरिसके पछाडि उनीहरूले त्यो मिनिमम रिक्वायरमेन्ट मिट गरेपछि यहाँ एउटा कोर्स गर्नुपर्छ अनि बल्ल यिनीहरू रजिस्टर्ड नर्स हुन्छ। ब्याचलर नर्सिङ 4 गरेको हुन्छ जसले नेपालबाट आइएससी प्लस 4 प्लस एक्सपिरियन्स प्लस 7H1 चाहिन्छ, त्यो एउटा बाटो भयो नर्सहरूको लागि सिधै नेपालबाट आउन सक्ने। अर्को भनेको चाहिँ तपाईँको चाहिँ अब नर्सिङमा नेपालबाट आउने हो। अब यहाँनिर चाहिँ म ओभरअलमा कसरी टच गर्न चाहन्छु भने यो स्किल अकुपेसन लिस्ट छ, एसओएल र सिएसओएल छ, यसलाई पनि रिभ्यू गर्दैछ यिनीहरूले। त्यसको फाइनल कन्क्लुजन चाहिँ आइसकेको छैन र सम्भावित कुराहरूमा चाहिँ के छ भने जुन हाई डिमान्डमा छ, जस्तो अहिले यिनीहरूले नम्बर 1 आइटी इन्जिनियरिङ कोर्सहरू राखेको छ बढी डिमान्डको, आइटी इन्जिनियरिङ जस्तो कोर्सहरू, अनि तपाईँको हेल्थमा चाहिँ डिफ्रेन्ट सेक्टर छ, नर्सिङ पनि हाई डिमान्डमा छ, त्यस्तो कोर्सहरू गर्नेलाई चाहिँ पहिलाको पोइन्ट सिस्टमलाई यथावत राखेर एक्स्ट्रा 5 पोइन्ट दिने भन्ने कुरा चाहिँ डिस्कसनमा परिसकेको छ र काइन्ड अफ चाहिँ उनीहरू काइन्ड अफ कन्क्लुजनतिर पनि आउन खोजेको हो कि भन्ने चाहिँ हामी आइरहेको छ तर यसलाई चाहिँ एज अ ल इम्प्लिमेन्ट कहिलेबाट हुने भनेर एज अ ल चाहिँ आइसकेको छैन जुरियल डिस्कसनमा छ.
हजुर, अनि अर्को विषय चाहिँ अब मलाई सुन्नु मन लाग्यो जुन अब त्यो रिजनल त्यो उसबारे इन्भिटेसन त्यो जुन प्रक्रिया छ होइन अब कुनै अब मुख्य सहरहरूभन्दा पनि बाहिर गएर चाहिँ अब त्यो स्थायी बास लिन मिल्ने पिआर लिन मिल्ने भन्ने खालको कुराहरूमा पनि केही बदलावहरू केही महिना अगाडि नै भएका थिए नि होइन त्यसमा चाहिँ.
हजुर हजुर, त्यसमा चाहिँ यस्तो छ अब 489 रिजनल प्रोभिजनल स्पोन्सरसिप भन्छ त्यो चाहिँ केही समय अगाडिदेखि नै छ त्यसमा त्यस्तो मेजर बदलाव केही नै भएको छैन तर रिसेन्ट एउटा के आइरहेको छ भने नर्दर्न अस्ट्रेलिया डेभलपमेन्ट अन्तर्गत चाहिँ नर्दर्न होल नर्दर्न टेरिटोरी र डब्ल्युएको नर्थ र क्यान्सको नर्थलाई कभर गरेर यिनीहरूले एउटा कुरा चाहिँ 417 जुन चाहिँ वर्किङ हलिडे भिजामा आउनेहरूलाई चाहिँ 6 महिनाभन्दा बढी पनि यो क्षेत्रमा काम गर्दाखेरि चाहिँ एउटै इम्प्लोयरसँग काम गर्न पाउने होइन अनि त्यस पछाडि उनीहरू यहाँ आइसकेपछि अर्को यो नर्दर्न टेरिटोरीको लागि स्पेसल्ली डिजिग्नेटेड एरिया माइग्रेसन एग्रिमेन्ट भन्ने छुट्टी छ जस अन्तर्गत चाहिँ तपाईँको पर्सनल केयर एसिस्टेन्ट ट्रक ड्राइभर विभिन्न खाले अकुपेसनहरू जस्तो चाहिँ हेड वेट्रेस वेट्रेस सुपरभाइजर फ्रन्ट अफिसको सुपरभाइजरहरूलाई पनि स्पोन्सरसिप गरेर 417 भिजा लिन मिल्ने बनाएको छ जुन चाहिँ अरू स्टेटहरूमा छैन यो चाहिँ नर्दर्न अस्ट्रेलिया डेभलपमेन्टसँग अनि यो 417 जुन चाहिँ यो चाहिँ यसले चाहिँ प्रत्यक्ष रूपमा हामी जस्तो नेपाल जस्तो कन्ट्रीलाई हेल्प गर्दैन किनभने हामी कहाँबाट 417 हामी आउनै पाउँदैनौँ तर जो चाहिँ युरोपियन कन्ट्री जो एलिजिबल छ 417 अथवा 462 वर्क एन्ड हलिडे भिजा भन्ने छ अर्को तिनीहरूमा आउने मान्छेहरूले चाहिँ नर्दर्न अस्ट्रेलियामा काम गर्यो भने उनीहरूको फर्दर भिजा एक्सपेन्सन हुने एउटै कम्पनीमा धेरै समयसम्म काम गर्ने यस्ता किसिमका बदलावहरू गरेका छ यो चाहिँ यहाँको जनसङ्ख्यालाई बढाउनको लागि यो गरेको हो र 489 सवालमा चाहिँ यहाँ आएर यहाँ काम गरिसके पछाडि आफ्नो फिल्डमा काम गरिसके पछाडि यहाँको स्टेट गभर्मेन्टले स्पोन्सर गर्ने कुरा त पहिलेदेखि नै थियो र त्यो कन्टिन्यू नै हुन्छ.
अब त्यो रिजनल त्यो उसमा गएर अब कुनै पेसाको लागि अब इन्भिटेसन गरेर गयो होइन तर त्यही क्षेत्रमा काम पाएन भने चाहिँ के हुन्छ त्यो भिजा के क्यान्सल हुन्छ कि मतलब त्यो
कस्तो हुन्छ. अब यिनीहरूको पनि हरेक स्टेटको आफ्नो आफ्नो सङ्ख्या हुन्छ कुन अकुपेसनमा कतिसँग उनीहरूले काम गर्न के अरे स्पोन्सर गर्न पाउने भन्ने एउटा अकुपेसन सिलिङहरू हुन्छ जसले गर्दा यिनीहरूले लिमिटेड नम्बरलाई गर्नुपर्ने भएको भएर जस्तै नर्दर्न टेरिटोरीको सवालमा चाहिँ तपाईँले सिडनीमा बसेर इन्भिटेसन हाल्नुभयो भने अफसोरको केसमा चाहिँ जब कतिको जब एप्लिकेसन ट्राई गरेको छ जब अपर्च्युनिटी कति छ भनेर पहिले नै यिनीहरूले हेर्छ पोइन्ट मात्रै हेर्दैन र जो अनसोर छ जो अस्ट्रेलियामा पढेर सिद्धाएको छ उसलाई चाहिँ नर्दर्न टेरिटोरी मुभ भएर काम नखोज्दासम्म स्पोन्सर हुने चान्सेस चाहिँ कम हुन्छ भए पनि कम हुन्छ.
भनेपछि त्यसमा पनि अब आउँदा दिनमा केही मैले किनभने समाचारमा पढाएको थिएँ कि जुन अब अघि तपाईँले नै भन्नुभयो होइन अब काम वर्किङ होलिडेको लागि आउने कुरा गर्दाखेरि जुन अब आइरिस ब्याकप्याकरहरूको चाहिँ सङ्ख्या एकदमै घट्दै गएकोले अब त्यही अब फलफुल टिप्नदेखि लिएर विभिन्न उद्योगहरूलाई पनि असर पार्न सक्ने भन्ने बताइएको छ. यस्तोमा चाहिँ भनौँ न अब नेपाली लगायतका अब दक्षिण एसियाली राष्ट्रका अब व्यक्तिहरूले चाहिँ त्यस क्षेत्रमा सहभागिता बढाउन चाहिँ कतिको सम्भावना छैन कस्तो छ त्यसमा चाहिँ.
यस्तो हुन्छ अब यसलाई चाहिँ मैले के भन्छु भने नेपालको गभर्मेन्टले कुटनीतिक लेभलबाट जहाँ पनि तपाईँहरूले इम्प्लोयरहरूसँग कुरा गर्नुभयो भने प्लिज द गुड वर्कर भनेर भन्छ तर त्यो इम्प्लोयरको भावनालाई क्याच गरेर डिप्लोमेटिक तरिकाले अस्ट्रेलियन गभर्मेन्टमा तपाईँको दबाब दिन सक्ने एउटा टिम बन्नु पऱ्यो नि. त्यो टिम बन्यो भने सम्भव छ नहुने होइन तर त्यसमा चाहिँ एउटा गभर्मेन्टले के कुराको एस्युरेन्स दिन सक्नु पर्यो भने भोलि गएर हामी नेपालबाट वर्किङ होलिडेमा आएका मान्छेहरूलाई जसरी पनि फिर्ता लान्छौँ तिनीहरू यहाँ बस्दैनन् होइन र त्यसले हामी दुईटा देशको म्युचुअल बेनिफिट एक अर्कालाई इकोनोमिक बेनिफिट हुन्छ र विभिन्न खाले बेनिफिट हुन्छ भन्ने कुरा अस्ट्रेलियन सरकारलाई कूटनीतिक ढङ्गबाट बुझाउन सक्नु पर्यो होइन होइन भने चाहिँ अब सम्भावना हुन्छ भन्नु चाहिँ के हुन्छ भने उही गफ गरे जस्तो मात्रै हुन्छ. फेरि कुटनीतिक लेभलमा पहल गरियो भने सम्भव छ तर सजिलो चाहिँ छैन, एउटा एकदमै प्यासनेट भएर एउटा टेक्निकल टिम, एउटा माइग्रेसन ल थाहा भएको मान्छे, अनि त्यसपछि अर्को टेक्निकल टिम, अनि बिजनेस राइटिङ लेख्न सक्ने टिम, त्यसपछि गएर गभर्मेन्टको एकजना हो, त्यस्तो चार पाँचजनाको टिम बनाएर अनि लबिङ गर्यो भने मेबी पोसिबल हुन्छ जस्तो लाग्छ मलाई.
अनि एक्चुअली अब मलाई अर्को दुईवटा क्वेसन सोध्नु मन छ सम्बुजी, तपाईँलाई हतार छैन भने. मेन चाहिँ एउटा अर्को सोध्नु मलाई, जुन अब 457 भिजाको कुरा गर्दाखेरि अब विदेशी कामदार ल्याउने अब 457 अन्तर्गतको यो सङ्ख्या त अब बढ्दै नै गएको छैन, तर अहिले चाहिँ अब अध्यागमन विभागले एउटा चाहिँ के प्रचार गर्दैछ भने अब उद्योग व्यवसायीहरूले चाहिँ अब आफ्नो व्यापार सुरु गर्नलाई अब विदेशी कामदारहरूसँग पैसा लिएर अनि आफ्नो व्यापार सुरु गरे बापत 457 भिजा मिलाइदिने भन्ने कुराहरू गर्दाखेरि, त्यसमाथि चाहिँ अब त्यस्ता गतिविधिमाथि अब कडा कारवाही गर्ने खालको भन्ने सन्देशहरू पनि अध्यागमन विभागले अहिले दिइरहेको छ, होइन? कतिको त्यो सफल भएको छ होला जस्तो लाग्छ भनौँ न, कतिको अझ कामदारहरूलाई अब पैसा लिएर 457 भिजा यो स्पोन्सर गर्ने खालको गतिविधिहरू कतिको व्याप्त रहेको छैन, घटेको छैन, कस्तो छ तपाईँको विचारमा चाहिँ?
यस्तो छ, म यसमा चाहिँ तपाईँले प्रश्न कोट्याउनु भयो र एज अ माइग्रेसन कन्सल्टेन्ट र कम्युनिटीलाई क्लियर म्यासेज दिन पनि जरुरी ठान्छु. कोही पनि हाम्रो कम्युनिटीमा अथवा साउथ एसियन ब्लकमा अथवा कहीँ पनि साथीहरूले पैसा लिएर स्पोन्सरसिप गर्नुहुन्छ भने प्लिज स्टप इट, डिपार्टमेन्ट इज सिरियस, होइन? र इट्स नट इथिकल, होइन? यो इथिकल पनि छैन, यो गर्नु हुँदैन. राइट स्किल भएको मान्छेलाई, राम्रो मान्छेलाई ल्याएर बिजनेस गरेर पैसा कमाउनु पर्छ भन्ने किसिमले सोच्नुपर्छ. यसले ओभरअलमा हाम्रो कम्युनिटीलाई नै हेर्ने दृष्टिकोण, हामी मात्रै होइन धेरै छन् यहाँ, हाम्रो हामीहरूप्रति हेर्ने दृष्टिकोणमा नै नराम्रो असर पर्छ, र राम्रा मान्छेहरू जसले जेन्युनली मान्छे ल्याउन चाहिरहेका छन् त्यसलाई पनि असर पर्छ. र डिपार्टमेन्ट इज सिरियस, दुई चारजनालाई वेस्टर्न अस्ट्रेलियामा अस्ति भर्खर कारवाही गरेको उडाएको थियो, यसमा चाहिँ नेपालीहरू परेका छैनन् अहिलेसम्म, खुसीको कुरा छ. सुन्नमा आएको छु, अलिअलि प्र्याक्टिसमा छ भनेर सुन्नमा आएको छु, तर नगर्नु, यस्तो किसिमको प्र्याक्टिस नगर्नु होला, डिपार्टमेन्ट इज सिरियस र यो गर्नु हुँदैन, यो अनइथिकल हो, र एक दिन न एक दिन डिपार्टमेन्टले तपाईँहरूलाई भेटाउन सक्छ, र यो नगर्नु होला. अनि अर्को कुरा म यसमा अर्को कुरा के जोड्न चाहन्छु भने, रिसेन्टली अपुष्ट समाचार छ, मैले केही रिसर्च गरिरहेको थिएँ, त्यसमा चाहिँ टुरिस्ट भिजाहरूमा आउने केही प्यारेन्ट्सहरूलाई पनि आफ्नो आफ्नो चाहिँ परिवारहरूले चाहिँ यो ह्युमेनिटेरियन भिजा हाल्नको लागि सहयोग गरेर अथवा प्रोत्साहन गरेको भएर पनि पछिल्लो समय चाहिँ नेपालका प्यारेन्ट्सहरूको चाहिँ टुरिस्ट भिजालाई पनि अलिकति टाइट गरिरहेको स्थिति छ इमिग्रेसनले. त्यही कारणले के हुन्छ भने, एभ्रिबडी सबैजनाले राम्रो 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 कुरा गर्यो भने राम्रो इमेज बन्दै जान्छ, होइन? अनि केही साथीहरूले नराम्रो कुरा गर्दाखेरि त्यो जाना जान, त्यो ह्युमेनिटेरियन भिजा हुँदैन, गाह्रो छ, सम्भावना छैन भन्ने जान्दा जान्दै पनि त्यो हाल्दाखेरि ओभरअलमा कम्युनिटीलाई नै असर पर्ने हुनाले माइग्रेसन एजेन्ट साथीहरूले पनि त्यो किसिमको कुराहरूलाई दुरुत्साहित गर्नु पर्यो. त्यसले ओभरअलमा राम्रा र असल व्यक्तिहरूलाई र जसले करियर बनाउन आएको छन् स्टुडेन्ट भिजादेखि लिएर टुरिस्ट भिजादेखि हरेक कुरामा असर गर्ने हुनाले त्यो नगरिदिनु हुन चाहिँ मैले चाहिँ यो रेडियो सुन्नुहुनेलाई पनि अनुरोध गर्छु.
हजुर, अन्त्यमा सम्बुजी एकचोटि यो लास्ट प्रश्न चाहिँ, जुन अब बिजनेस कलेजहरू बन्द भइरहेका समाचारहरू त अब नयाँ होइन, होइन? तर अहिले चाहिँ बिजनेस कलेजमा पढिरहेको अब बिचमै कलेज बन्द भयो भने त्यसबारे चाहिँ केही अब नयाँ नीतिहरू आउने अहिले सम्भावना रहेको छ कि छैन? किनभने गए डिसेम्बर महिनाको अन्त्यतिर पनि विभिन्न अब प्रख्यात कलेजहरू पनि बन्द भएका थिए, होइन, विभिन्न घोटालाको कारण भनेर, होइन? तर अहिले चाहिँ केही बदलाव त्यसबारे केही विद्यार्थीहरूको मद्दतको लागि भनौँ न, उनीहरूलाई घाटा नहुने गरी खै केही नीतिहरू आउन लाग्छ कि छैन अन्त तपाईँको विचारमा?
यो चाहिँ के छ भने, यो चाहिँ म रेगुलर प्रक्रियाको रूपमा हेर्छु, होइन? 2007-08 पनि कलेजहरू बन्द भएका थिए, अनि विभिन्न समयमा विभिन्न कलेजहरू बन्द भइरहेका छन्, खुल्छन्. यो गभर्मेन्टको कलेजहरूले राम्रो गरेछ कि छैन भनेर गभर्मेन्टको एउटा चाहिँ चेकिङ गर्ने एउटा त्यो पोलिसी अन्तर्गत हो, र त्यो अन्तर्गत उनीहरूले केही समस्या पाएमा उनीहरूले बन्द गर्छ. अब कुरा रह्यो त्यसको बन्दको कारणले विद्यार्थीहरूलाई पर्ने असर र विद्यार्थीहरूले अब कसरी त्यसबाट फाइदा वा घाटा कसरी चाहिँ त्यहाँबाट उम्किन सक्छन् र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हो मेन कुरा. त्यसमा चाहिँ एउटा चाहिँ इसोस एक्टले गभर्न गर्छ, त्यो कलेज बन्द भए पनि सर्टेन टाइम फ्रेमभित्र चाहिँ त्यस्तो लगायत त्यस्तै तरिकाका अरू कलेजहरूमा भर्ना गरेर र त्यो इसस एक्ट अन्तर्गत कलेज बन्द भइसकेपछि त्यो सर्टिन पढाइ भइसकेका र पास भइसकेका विषयहरूको क्रेडिट लिएर र सिमिलर कोर्सहरूमा ट्रान्सफर गर्ने र कम्प्लिट नभएका विषयहरूको क्रेडिटमा सर्टिन पर्सेन्टेज काटेर पैसा फिर्ता दिएर नै उनीहरूलाई भर्ना गर्ने किसिमको व्यवस्था चाहिँ गर्नुपर्ने नियम छ इसस एक्ट अन्तर्गत होइन. त्यो कलेज बन्द भए पनि त्यो हुन्छ. हिजो पनि दुई चारवटा इक्जाम्पलहरू मेरो आफ्नै आँखाले र आफैले सहयोग पनि मैले गराएको थिएँ र त्यसमा एजुकेसन एजेन्टहरूले पहिला 2007-08 एजुकेसन एजेन्टहरूले गर्नुभएको थियो र अहिले पनि प्रक्रिया त्यही नै हो. बन्द भयो भने कलेजले पनि एउटा त्यो गभर्मेन्ट अन्तर्गत रहने गरी र कलेजको रिप्रेजेन्टेटिभहरू रहने गरी एउटा चाहिँ कमिटी बनाएको हुन्छ. त्यसले चाहिँ विद्यार्थीहरूको वेलफेयरमा हेल्प गर्छ. कति गर्छ कति गहिराईमा गर्छ त्यसमा अब विद्यार्थी आफूमा पनि भर पर्छ. उसले जति सक्यो त्यो फेसिलिटीलाई लिन गर्नु पर्यो. तर विद्यार्थीहरू अब समय चाहिँ जान्छ उनीहरूको, किनभने अब बन्द भयो अब 2-3 महिना 4 महिना लाग्न सक्छ. त्यो सबै प्रक्रिया हजारौँ विद्यार्थीहरू हुनसक्छन्. तर उनीहरूले चाहिँ कतै न कतै आफूले कोर्स खोजेर गएमा त्यो ट्रान्सफरदेखि लिएर पैसाका कुराहरूदेखि लिएर त्यो एउटा बडी बनाएको हुन्छ जहाँसम्म लाग्छ. त्यो बडीले चाहिँ विद्यार्थीहरूलाई सहयोग गर्छ.
हजुर शम्भु कडेलजी धेरै धेरै धन्यवाद है तपाईँको समयको लागि र अब हामीलाई विचार यो जानकारी दिनुभएकोमा पनि धेरै धेरै धन्यवाद.
हुन्छ रिजेशजी साह्रै खुसी लाग्यो मसँग कुरा गर्नुभएको र मेरो विचार एसपिएस मार्फत राखिदिनु भएकोमा.